This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste Nepal. Namaste Nepal. नमस्कार प्लेन्स एफएम 96.9 मेगाहर्जमा यो हो क्राइस्टचर्चवासी नेपालीहरूको आफ्नै कार्यक्रम नमस्ते नेपाल नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपाल हरेक सोमबार बेलुका 8 बजे फ्रिक्वेन्सी मोडुलेसनको 96.9 मेगाहर्ज मार्फत क्राइस्टचर्च आसपासमा आउने गर्दछ। यहाँहरूले प्लेन्स एफएमको यो फ्रिक्वेन्सी मोडुलेसन मार्फत क्राइस्टचर्च आसपासमा कार्यक्रम नमस्ते नेपाल प्रत्यक्ष रूपबाट सुन्न सक्नुहुनेछ। त्यस्तै अनलाइन मार्फत plainsfm.org.nz गइसकेपछि पनि यहाँहरू यसै समयमा कार्यक्रम नमस्ते नेपालसँग जोडिन सक्नुहुनेछ। त्यस्तै हामीले यहाँहरूको सजिलोका लागि भनेर नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत पनि प्रसारण भइसकेका कार्यक्रमका पोडकास्ट लिङ्कहरू सेयर गर्दै आइरहेका छौँ र यस मार्फत पनि क्राइस्टचर्चभित्र क्राइस्टचर्चभन्दा बाहिर वा भनौँ न्युजिल्यान्डभन्दा बाहिर विभिन्न स्थानमा छरिएर रहनुभएका नेपाली श्रोताहरूले हामीलाई माया सद्भाव र सहानुभूति देखाउँदै आउनुभएको छ। त्यसका लागि पनि यहाँहरूलाई हृदयदेखि नै धन्यवाद टक्राउँदै आजको कार्यक्रममा सधैँझै म विनोद यहाँहरूलाई हार्दिक स्वागत नमस्कार टक्राउँदछु। श्रोता डिसेम्बर महिनाको दोस्रो कार्यक्रम हो, हुन त हामी अब सन् 2023 अन्तिम चरणमा आइ नै सकेका छौँ। यसै क्रममा मिठा मिठा नेपाली गीत सङ्गीतहरू अनि विभिन्न खालका खबर सामग्रीहरूको साथमा आजको साँझमा पनि यहाँहरूको रेडियो तरङ्ग मार्फत गुन्जिने प्रयास गरिरहेको छु। यहाँहरूको साथ सहयोग र सद्भाव आजको यो रेडियो यात्रामा पनि उस्तै हिसाबले रहिरहन्छ भन्ने मैले आशा लिएको छु। श्रोता यहाँ रहँदा वा भनौँ त्यता बस्दा पनि मौसमको पनि ठुलै खालको महत्त्व हुँदो रहेछ। मौसमले पनि हाम्रा दैनिक क्रियाकलापहरू प्रभाव पार्दा रहेछन्। अहिले नेपालमा तराईमा हुस्सु कुहिरो र पहाडमा हिमपातको सम्भावनाहरू बढेर गएका छन्। यस्तै खालको अप्ठ्यारो पनि छ। मानवीय गतिविधिका कारण संसारको तापक्रम बढिरहेको अवस्थामा नेपालमा यस्तो हुनु स्वाभाविक नै रूपबाट लिइन्छ। हुन त त्यसलाई सहनु र त्यसलाई भोग्नुको पीडा अर्को ठाउँमा छ। यसबाट जलवायुमा भइरहेको परिवर्तन मानव जीवनका लागि खतरा बनिसकेको पनि विज्ञहरूले बेला बेलामा गजगजाइरहेका छन्। भयावह खडेरी लाग्न सक्दछ, समुद्री जलस्तर पनि बढेर आउन सक्छ र यी सबै प्राकृतिक विपत्तिको परिणाम विभिन्न प्रजातिहरू विलुप्त हुन पनि सक्दछन्। 19औं शताब्दीको तुलनामा पृथ्वीको तापक्रम करिब 1.2 सेल्सियसभन्दा बढी भइसकेको छ। वातावरणमा कार्बन डाइअक्साइडको मात्रा समेत 50%सम्म पनि वृद्धि भएको छ। ताप वृद्धिलाई सुस्त गर्ने खालका उपायहरू अपनाउन जरुरी देखिन्छ। वैज्ञानिकहरूका अनुसार ग्लोबल वार्मिङलाई सन् 2100सम्ममा 1.5 डिग्री सेल्सियससम्म बनाइराख्न आवश्यक छ भनेर पनि भनेका छन्। यसरी नै श्रोता वातावरण र मौसमको कुरा गर्दा गर्दै आज यसै प्रसङ्गबाट कार्यक्रम नमस्ते नेपालको सुरुवात गरि नै सकेको छु। श्रोता अहिले यनसेलको कुराहरू छ, सुनको कुराहरू पनि छन्। तैपनि रुस र युक्रेनको युद्धमा परेका नेपालीहरूको पीडाले पनि हामीलाई अप्ठ्यारोमा पारेको छ। त्यस्तै इजरायल र हमासको लडाइँमा नेपालीहरू पनि पिल्सिएका छन्। यस्तै खालको दुःखद अवस्था रहेको छ श्रोता। हुन त श्रोता पछिल्लो समय रुस र युक्रेन बीच चलिरहेको युद्धमा 6 नेपालीको मृत्यु समेत भइसकेको छ भने यसैबीच रुसी सेनाका लागि लडिरहेका प्रतीक पुनलाई अहिले युक्रेनी सेनाले नियन्त्रणमा लिएको र उनको भिडियो समेत सार्वजनिक भइसकेको छ। यसअघि रुसी सेनामा भर्ती भएका काभ्रेका सिद्धार्थ ढकाल र बर्दियाका विवेक खत्रीलाई नियन्त्रणमा लिएको र त्यससँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरिसकेको छ। यस्तै खालको अप्ठ्यारो पनि छ. अब आफ्नै खालको बाध्यता र अप्ठ्यारोका बिचमा लोभ र प्रलोभनमा परेर यसरी विभिन्न स्थानहरूमा पुगि नै रहेका छन्. अब वास्तविक तथ्याङ्क नै यदि हेर्ने हो भने नेपालीहरू श्रमका लागि 144 देशमा पुगेको देखिन्छ. वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा 111 र व्यक्तिगत रूपबाट 178 देशमा जान सकिने नेपालको अवस्था रहेछ. द्वन्द्वग्रस्त रुस युक्रेनदेखि आन्तरिक युद्धले ग्रसित सिरिया सोमालिया सुडान लगायतका देशहरूमा पनि नेपालीहरू श्रमिकको रूपबाट पुगेका छन्. वैदेशिक रोजगारीमा गएका युवाहरूमध्ये 65% युवा खाडीका विभिन्न मुलुक र मलेसियामा पनि गएका तथ्याङ्कहरूले देखाउँछन्. श्रोता, यसरी आजको कार्यक्रममा यी यस्तै खबर सामग्रीहरूका साथमा कार्यक्रम नमस्ते नेपालको उठान गरि नै सकेको छु. बाँकी प्रसङ्गहरू उठान गर्दै जानेछु. अहिले नै भने कार्यक्रम नमस्ते नेपालमा यहाँहरूको लागि र मिठो गीत प्रस्तुत गर्दैछु. श्रोता, यो मिठो मिठो गीतपछि फेरि पनि कार्यक्रम नमस्ते नेपालमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु. क्राइस्टचर्चको मद्रास स्ट्रिटमा रहेको यो प्लेन्स एफएमको स्टुडियोबाट कार्यक्रम नमस्ते नेपाल प्रत्यक्ष रूपबाट यहाँहरूको रेडियोमा गुजिरहेको छ. त्यस्तै पोडकास्ट मार्फत सुन्नुहुने श्रोताहरूले पनि क्राइस्टचर्चको यो आवाज क्राइस्टचर्चमा रहेको नेपालीहरूको यो आवाजलाई महसुस गर्ने प्रयास गरिरहनु भएको छ जस्तो लाग्छ. अब अन्य विषय सामग्रीहरूलाई उठाउन चाहन्छु श्रोता. हुन त श्रोता, कसैको विमति वा भनौँ असहमति पनि हुन सक्दछ. यद्यपि काठमाडौँ महानगरपालिकाले वातावरणीय दिगोपनलाई प्रवर्तन गर्ने भन्दै महानगर क्षेत्रभित्र चाडपर्वका लागि प्लास्टिकका फुल तथा प्लास्टिकका रुख प्रयोगमा रोक लगाएको छ. तिहारमा प्लास्टिकका फुलमाला बिक्री वितरण गर्न रोक लगाएको महानगरले काठमाडौँभरका सुपर मार्केटमा राखिएका प्लास्टिकका फुल तथा रुखहरू हटाउन सुरु गरेको खबरहरू आइ नै सकेको छ. यहाँहरू पनि त्यस खबरबाट टाढा हुनुहुन्न जस्तो लाग्छ. यसै गरी प्लास्टिकका रुख, प्लास्टिकका फुल, माला र सजावटका अन्य सामग्रीहरू किनबेच नगर्न पनि महानगरले अनुरोध गरेको छ. श्रोता, अब यो त काठमाडौँ महानगरपालिकाको कुरा भयो. अहिले क्रिसमस नजिकै गर्दा कतै यससँग जोडिएर यी अभियानहरू गरिएका हुन् कि भन्ने पनि केही पक्षहरूको गुनासो रहेको छ. श्रोता, खबर यहाँहरूले हेर्दै गर्दाखेरि विभिन्न खालका प्रसङ्गहरू सुन्नुहुन्छ. सुनको प्रसङ्ग छ, एनसेलको कुराहरू बाँकी नै छ, अनि राष्ट्रिय सभामा को कसरी जाने कसरी पुग्ने खालका गठबन्धनका कुराहरू पनि छन्। यस्तै यस्तै कुराहरूको बिचमा हामी नीतिगत र प्रणालीगत व्यवस्थाको सुधार र सुदृढका लागि भन्दा पनि आफ्नो अनुकूलता र तात्कालिक कुराहरूमा नै अल्झिरहेका छौँ। यस्तै भएको छ भारतीय दूतावासबाट अनुदान बाँड्न थप सुविधा दिएको यो प्रसङ्ग सुन्दाखेरि सुन्दा अति सामान्य लाग्ने तर गम्भीर प्रसङ्ग हो श्रोता। यो सङ्घीय सरकारको बजेटरी सिस्टम ढुकुटीमा नआई भारतीय दूतावासबाट नै खर्च गर्ने कार्यक्रमलाई निरन्तरता दिँदा नयाँ नयाँ भू राजनीतिक सङ्कट समेत ल्याउन सक्ने निष्कर्षका साथ स्थगन भएको कार्यक्रमलाई वर्तमान सरकारले उल्टाउँदै भारतीय चाहनाअनुसार बजेटको आकारलाई समेत बढाएको खबर आएको छ। श्रोता, दुई दशक अघि अटल बिहारी वाजपेयी भारतको प्रधानमन्त्री हुँदा नै त्यहाँ दाताहरूबाट सोझै खर्च रोक्ने आफ्नो बजेटबाट नै सरप्राइज घोषणा गरेर सो खालको कार्यक्रमलाई कार्यान्वयन गराएका थिए। तर भारतले आफ्नो देशबाट हटाएकै प्रणालीकै स्वरूपमा नेपालमा खर्चको दायरा विस्तार गर्नु अनुचित भएको पनि विज्ञहरूको भनाइरहेको छ। र त्योभन्दा पनि त्यस खालको अनिश्चित कुरामा प्रभावमा पर्ने हाम्रो राज्यका निकायहरू राज्य सञ्चालनमा रहेका व्यक्तिहरूको दूरदर्शिता पनि कति पनि नदेखिने विज्ञहरूको बुझाइरहेको छ। सरकारी प्रणाली छलेर दिइने सहायता कार्यक्रमलाई थप सुविधा दिनु नेपालको समग्र राज्य संयन्त्रको कार्यशैली राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धको सदुपयोगमा कमजोरीहरू रहेको देखाएको पनि विज्ञहरूको टिप्पणी रहेको छ। श्रोता, यसरी आफ्नै खालको यो कुरा छ, हाम्रा आफ्नै खालको बुझाइ हुनसक्छ, आफ्नै खालको तर्कना हुनसक्छ। यस्तै खालको प्रसङ्ग मैले यहाँहरू समक्ष प्रस्तुत गरि नै सकेको छु। श्रोता, अन्य प्रसङ्गहरू पनि छन्। सुनको कुराको प्रसङ्ग छुच्छु मैले निकालेको थिएँ। श्रोता, पछिल्लो 10 वर्षमा अन्तर्राष्ट्रिय विमानस्थल र सडक नाका हुँदै तस्करी गरेर नेपाल भित्र्याउन लागेको 699.2 केजी सुन बरामद भएको रहेछ। उक्त सुनको मूल्य 7 अर्ब 12 करोड रुपियाँभन्दा बढी हुन आउँछ। यस अवधिमा बरामद सुनबाट 5 अर्ब 9 करोड 33 लाख रुपियाँ राजस्व सङ्कलन पनि भएको नेपाल प्रहरीको विवरणले देखाएको छ। साथै सुन ओसार पसारमा संलग्न 579 जना समेत पक्राउ परेका छन्। श्रोता, सुनको कुरा पनि लहरो तान्दा पहरो घस्किने कुराहरू हुन्छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने खालका प्रसङ्गहरू पनि बेला बेलामा आइ नै रहेका छन्। मुद्दाका कुराहरू त यद्यपि छन् नै, न्यायको कुराहरू विशेष गरी मुद्दा मामिलाको कुराहरूको पनि हाम्रो चासो चियो चर्चो रहि नै रहन्छ। हुन त श्रोता, ढिलो न्याय दिनु न्याय नदिनुस् र हो भन्ने न्यायपालिकाको आफ्नै भनाइ छ। तर श्रोता, नेपालमा कतिपय मुद्दामा औचित्य सकिसकेपछि फैसला हुने गरेका पनि हामीले देखेका र हामीले बुझेका र सुन्न पाएका कुराहरू विषय प्रसङ्गभित्र नै पर्दछन्। नेपालको सर्वोच्च अदालतमा मुद्दाको चापका कारण कतिपय मुद्दाको पालै आउँदैन, अर्थात् हेर्नै भ्याइँदैन। कति मुद्दाहरू त नियतवश नै हेर्न नभ्याइने भन्दै पछि सारिँदै आएका पनि हामीले देख्दै आएका छौँ। सर्वोच्च अदालतमा हाल 36,000 भन्दा बढी मुद्दाहरू छिन्न बाँकी रहेका छन्। यो छोटो प्रसङ्ग पनि सुनको कुरा झिकिसकेपछि 36,000 भन्दा बढी मुद्दा छिन्न बाँकी रहेको छोटो प्रसङ्ग जोडिसकेपछि अब यहाँहरूलाई फेरि पनि एउटा मिठो मिठो गीत प्रस्तुत गर्न चाहन्छु कार्यक्रम नमस्ते नेपालमा।
Sorry. तपाईहरु सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
हजुर श्रोता, यो मिठो मिठो गीतपछि अब यहाँहरूलाई कार्यक्रम नमस्ते नेपालमा फेरि पनि स्वागत गर्न चाहन्छु। नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक कार्यक्रम नमस्ते नेपालमा हामी सोसाइटीका गतिविधिहरू पनि यहाँ समेटित प्रयास गर्दै आइरहेका छौँ। सोसाइटीले अब नयाँ वर्षमा क्रिकेट प्रतियोगिताको आयोजनाको तयारी गरिरहेको खबर मैले यहाँहरूलाई दिन सकेको छु। त्यसको समय स्थान र कार्यतालिका आउनसाथ त्यसको बारेमा थप जानकारी दिने प्रयास गरे नै छु। त्यो बाहेक सोसाइटीले आइतबार बिहान भाइ बहिनीहरूको लागि नेपाली भाषाको कक्षा अनि खेलकुदको कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। त्यसै क्रममा ब्याडमिन्टनको अभ्यास पनि छ महिला पुरुषहरूको। त्यो बाहेक साप्ताहिक रूपबाट महिला दिदीबहिनीहरूका लागि स्विमिङको क्लास पनि चलिरहेको छ शनिबार 4:30 बजे फारनै स्पोर्ट्स सेन्टरमा। यहाँहरू पनि आफूलाई उपयुक्त हुने र पाएक पर्ने विधाका लागि सहभागिता जनाउन चाहनुहुन्छ भने कृपया सोसाइटीसँग सम्पर्क गर्ने प्रयास गर्नुहोला। श्रोताहरू, कार्यक्रम नमस्ते नेपालमा हामी नेपालीहरूसँग सम्बन्धित रहेको र नेपालीहरू संलग्न हुने विभिन्न खालका कार्यक्रमहरूको विषयमा पनि जानकारी दिने प्रयास गर्दै आइरहेका छौँ र यसै क्रममा अकल्यान्ड सहरमा हुन लागिरहेको एक किसिमको समग्र नेपालीहरूको सहभागिता हुने राष्ट्रिय खेलकुद कार्यक्रमको आयोजना हुन लागिरहेको छ सन् 2024 सुरुवाती महिनामा। त्यसैको विषयमा जानकारी दिनका लागि अहिले हाम्रो टेलिफोन सम्पर्कमा सुशील भूषाल जो कार्यक्रमको संयोजक हुनुहुन्छ उहाँसँग सो कार्यक्रमको विषयमा बढीभन्दा बढी जानकारी लिने प्रयास गर्नेछौँ। सुशीलजी, कार्यक्रम नमस्ते नेपालमा यहाँलाई हार्दिक स्वागत गर्दछु है।
धन्यवाद विनोदजी, नमस्ते।
अकल्यान्डमा हुन लागिरहेको राष्ट्रिय खेलकुद कार्यक्रम कसरी सुरुवात गर्ने परिकल्पना गर्नुभयो?
खासमा चाहिँ सगरमाथामा मानव पाइला ठेकेको 70 वर्ष पुगेको अवसरमा यसलाई विशेष रूपमा मनाउनको लागि एनआरएनए न्युजिल्यान्डले 2014 चाहिँ सगरमाथा दिवस मनाउँदै आएको छ। यसपालिको यो 70 दिवस परेको हुनाले चाहिँ यसलाई भव्य रूपमा मनाउनको लागि हामीले अकल्यान्ड सहरमा 26, 27, 28 दिन राष्ट्रिय खेलकुद कार्यक्रम आयोजना गर्ने भनेर हामीले विचार गरेका छौँ। यो कार्यक्रममा चाहिँ हामीले 6 खेलकुदहरू समावेश गरेका छौँ, जसमा ब्याडमिन्टन, क्रिकेट, टेबल टेनिस, चेस, दौड र पौडी, यो 6 खेलकुदहरू चाहिँ हामीले समावेश गरेका छौँ।
अनि भनेपछि यो अकल्यान्डमा हुने कार्यक्रम भए पनि न्युजिल्यान्डका विभिन्न सहरमा रहेका नेपाली समुदायका प्रतिनिधि खेलाडीहरूको संलग्नता हुनेछ होइन त?
हजुर, हो, यो राष्ट्रिय खेलकुद प्रतियोगिता हो, त्यही भएर चाहिँ हाम्रो पनि सकेसम्म न्युजिल्यान्डको सबै सहरबाट चाहिँ खेलाडीहरू समावेश गराउने नै छ।
समावेशको केही नियमहरू त निश्चय नै हुन्छ होला, के कस्तो खालको नियमहरू छन्?
सहभागिताको लागि लाग्ने $20 चाहिँ हाम्रो रजिस्ट्रेसन फी राखेको छौँ। एकजना खेलाडीले कुनै 2 श्रेणीमा खेल्न पाउनेछन्। यसको अर्थ चाहिँ एकजना खेलाडी कुनै 2 खेल प्रतियोगितामा मात्र सहभागी गर्न पाउनेछन्। यो चाहिँ यो बेसिक नियमहरू हो। त्यसबाहेक अरू डिटेल्सहरू चाहिँ हामीले चाँडैभन्दा चाँडै एनआरएनएको फेसबुक पेजमा पनि राख्दैछौँ।
समूहगत रूपबाट अनि आफ्नो व्यक्तिगत प्रयासमा पनि विभिन्न खालका खेलहरूको एक्सचेन्ज हुने कार्यक्रमहरू त भइ नै रहेको बेलामा यो समग्र सबै खालका खेलहरूलाई समावेश गरेर अकल्यान्डमा हुन लागिरहेको राष्ट्रिय खेलकुद कार्यक्रम निश्चय नै उदाहरणीय हुन्छ जस्तो लाग्छ। खालि यो सगरमाथा आरोहणको दिवसको वार्षिकीकै अवसरमा मात्रै गरिन लागेको हो वा यसको आउँदा दिनहरूमा कस्तो खालको असर प्रभावहरू रहनेछ?
यो पहिलो संस्करण हो विनोदजी। योभन्दा अगाडि चाहिँ हामीले धेरै खेलहरू आफ्नो आफ्नो स्तरमा खेलिराखेका छौँ। जस्तै ब्याडमिन्टन आफ्नै हिसाबमा खेलिराखेका छौँ, ब्याडमिन्टनका क्लबहरू, त्यसै गरी फुटबलहरू खेल्ने साथीहरू फुटबल खेलिराख्नु भएको छ, क्रिकेट खेल्नेहरू आफ्नै हिसाबले खेलिराख्नु भएको छ। अनि हामीले के सोच्यो भने चाहिँ अब यो सबैलाई समेटेर हामीले एउटा राष्ट्रिय स्तरको कुनै एउटा प्रतियोगिता राखौँ भन्ने हिसाबले चाहिँ यो हामीले पहिलोपल्ट सुरुवात गरिएको हो। यो चाहिँ सगरमाथा 70 आरोहणको सन्दर्भ पनि मिल्न गएको हो। यसपछि चाहिँ अब एनआरएनएले चाहिँ आफै पछि गएर उहाँहरूले निष्कर्ष निकाल्नुहुनेछ अब यसलाई कसरी अगाडि बढाउने भनेर।
सुशीलजी, अब विभिन्न सहरहरूबाट अकल्यान्डमा आमन्त्रणा दिइसकिसकेपछि अब लजिङहरूको व्यवस्थापन अनि कार्यक्रम आयोजनाका कुराहरूसँग प्रत्यक्ष रूपबाट सरोकार राख्नेहरूको सङ्ख्या बढ्छ नै, त्यसलाई कसरी यहाँहरूले म्यानेज गर्न खोजिरहनु भएको छ?
विनोदजी, यो लजिङको लागि चाहिँ हामीले काउन्सिलसँग, अकल्यान्ड काउन्सिलसँग कुरा गरेर विशेष रेट काउन्सिलले प्रोभाइड गरेको अकमोडेसनमा 25-30% डिस्काउन्टको हामीले व्यवस्था गरेका छौँ। क्रिकेटको साथीहरूको लागि चाहिँ हामीले बुकिङ पनि गर्दाखेरि चाहिँ पर नाइट $70-80 पर्न गएको थियो, अनि त्यो चाहिँ सेयर्ड रुम हो। तपाईँहरू एयरपोर्टसम्म आउनुभयो भने एयरपोर्टबाट हामीले सटल सर्भिस प्रोभाइड गरेका छौँ। तपाईँलाई हामीले अकमोडेसनसम्म पनि पुऱ्याउँछौँ र अर्को दिन बिहान तपाईँहरूको अकमोडेसनबाट हामीले खेलकुद प्रतियोगिता हुने स्थानसम्म हामी आफै नै पुऱ्याउँछौँ।
कस्तो खालको उत्साहहरू सञ्चार भएको महसुस गर्नुभएको छ अहिलेसम्म यो आयोजनाको विषयलाई लिएर?
हाम्रो अहिलेको एउटा मुख्य उद्देश्य भनेको चाहिँ एथलेटिक्समा केटाकेटीहरूको चाहिँ सहभागितालाई कसरी बढाउन सकिन्छ भन्ने चाहिँ हाम्रो प्रयत्न पनि थियो। यो हुनेभन्दा चाहिँ जसरी यो समाचार चाहिँ सञ्चय हुँदैछ, हामीले धेरैभन्दा धेरै फोन कलहरू चाहिँ केटाकेटीहरूको लागि चाहिँ स्विमिङको लागि भनेर धेरै पेरेन्ट्सहरू चाहिँ एकदम उत्साहित हुनुहुन्छ, त्यसै गरी रनिङको लागि भनेर एकदमै धेरै उत्साहित हुनुहुन्छ, एकदमै सकारात्मक छ अहिलेसम्म चाहिँ।
भनेपछि अकल्यान्डको तोकिएका केही स्थानहरूमा के कसरी कार्यक्रमहरू हुन्छन् त्यो पनि थोरै यहाँसँग यदि ह्यान्डी इन्फर्मेसन छ भने?
हो, हामीले यो सबै यो प्रत्येक चाहिँ हामीले तिनवटा भेन्यूमा गर्दैछौँ। एउटा प्यानमेड लगनमा हामीले चेस, टेबल टेनिस, ब्याडमिन्टन र स्विमिङ गर्दैछौँ। त्यसै गरी एलएसके हाम्रो दोस्रो स्थान जहाँ चाहिँ हामीले क्रिकेट आयोजना गर्दैछौँ। त्यसै गरी रनिङको लागि चाहिँ हामीले प्रपर ट्र्याक रनको लागि चाहिँ हामीले पाकुराङ्गा अकल्यान्डले पाकुराङ्गा भन्दा तेस्रो स्थानमा निर्णय गरेका छौँ।
अनि सम्मान प्रोत्साहन स्वरूप केही विशेष ट्रफीहरू के कस्तो पुरस्कारको रूपबाट दिने पनि सोचिरहनु भएको छ यहाँहरूले?
बिल्कुल, धेरैभन्दा धेरै खेलाडीहरूलाई दिन सकिएछ भन्ने चाहिँ हाम्रो इच्छा छ। अहिलेसम्म हामीसँग भएको फन्डिङको हिसाबले चाहिँ हामीले मेडलहरू, सिलहरू चाहिँ हामीले कन्फर्म गरिसकेका छौँ। अब हामीले सोचे जस्तो हामीले जहाँ जहाँ फन्डिङहरू एप्लाई गरेका छौँ त्यहाँबाट आयो भने चाहिँ हामीले खेलाडीहरूलाई चाहिँ नगद पुरस्कारको पनि व्यवस्था गर्ने भन्ने चाहिँ हाम्रो अहिलेसम्मको निर्णय भएको छ।
अनि सुशीलजी, यो आयोजनाका लागि यहाँलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद, अनि सफलताको लागि पनि धेरै धेरै शुभकामना। अनि जाँदा जाँदा केही अरू छुटपुट केही जानकारी छ कि क्राइसिस आसपासमा रहनुभएका श्रोताहरूलाई?
सबैभन्दा सुरुमा विनोदजी, तपाईँलाई धेरै धेरै धन्यवाद यो अवसरको लागि। मेरो एउटा विनम्र अनुरोध सबै पेरेन्ट्सहरूलाई चाहिँ, यो राष्ट्रिय खेलकुद प्रतियोगिता भनेको चाहिँ कम्पिटिसन भन्दा पनि हामीले भोलि बिहान हाम्रो केटाकेटीहरूलाई चाहिँ यो खेलप्रतिको रुचि बढाउनको लागि पनि एकदम महत्त्वपूर्ण छ। त्यही भएर जति सक्नुहुन्छ हजुरहरू पनि सहभागी भइदिनुहोस् र केटाकेटीहरूलाई पनि एथलेटिक्सहरूमा चाहिँ सहभागिताको लागि चाहिँ प्रोत्साहन गर्नुहोस्, अकल्यान्ड लिएर आउनुहोस्। हामीले जे जसरी सहयोग गर्न सकिन्छ हामीले त्यो गर्नेछौँ। सहभागिताको लागि विनम्र अनुरोध।
हस् सुशीलजी, अकल्यान्डबाट यसरी कार्यक्रममा जोडिएर यो राष्ट्रिय खेलकुदको विषयमा जानकारी दिनुभएकोमा यहाँलाई हृदयदेखि नै धन्यवाद दिँदै म बिदा हुन्छु।
धन्यवाद, धन्यवाद
दिनुहोस्।
हजुर श्रोता, सुशील भुषालजीसँग गरिएको यो कुराकानीपछि अब भने कार्यक्रम नमस्ते नेपालको पुछार पुछारमा आइ नै सकेको छु। अब बिदा भएर जानुभन्दा अगाडि यहाँहरूलाई बाला चतुर्दशीसँग जोडिएको यो छोटो प्रसङ्ग यहाँ जोड्न चाहेँ। सोमबार पितृहरूका नाममा दीपदान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ। हिन्दू धर्म मान्नेहरूले आफ्ना दिवंगत पुर्खाहरूको मुक्तिका लागि भनेर सद्बीज छर्ने गर्दछन्। कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएका लाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भनेर सद्बीज छर्ने गरिएको हाम्रो धार्मिक विश्वास रहेको छ। सद्बीजमा सात अन्नको प्रयोग गरिन्छ। धान, गहुँ, मास, मुगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तिल, चना, मकै पनि सद्बीजमा प्रयोग गर्ने गरिन्छ। मक्सिर कृष्ण त्रयोदशीका दिन पितृहरूको सम्झनामा दीप प्रज्वलन गरेर रातभर जागराम बस्ने र बिहान सद्बीज छर्ने प्रचलन रहेको छ। र काठमाडौँमा पशुपति र यसको छेउछाउमा रहेका किराँतेश्वर महादेव, गौरीघाट, गुहेश्वरी, आर्यघाट, श्लेषमान्तक वन, चतरा, बराह क्षेत्र, सेती, बेणीधाम, देवघाट लगायतका स्थानमा सद्बीज छर्न दर्शनार्थीहरू भेला भएका हुन्छन्। श्रोता, बाला चतुर्दशीसँग जोडिएको यो प्रसङ्ग सँगसँगै बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको आजको बसा यति नै। हामीलाई कार्यक्रम सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई हृदयदेखि नै धन्यवाद टक्राउँदै आउँदो साता सोमबार बेलुका 8 बजेसम्मका लागि म विनोदलाई पनि आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्रि।
हामीलाई पनि दबाव आउँछ।
तिमीलाई आफू त्यत्तिकै इलिजिबल लाग्छ भने तिमी वर्ल्डका टप क्लास युनिभर्सिटीमा अप्लाई गर्न सक्छौ नि त। किन यहाँ रोइ कराई गरिन?
बन्ने सपना थियो बन्नै सकिएन, गरी खान्छु यही देशमा भन्नै सकिएन। घाँटीमा थिन छुरा हाम्रो कसै।
बुझ्ने बुझ्ने कुरा घाँटी माथि छोरा हाम्रो कसले बुझ्ने कुरा
नमस्ते नेपाल, नमस्ते नेपाल।